शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल भदौ 6 गते सोमबार, नेपाल सम्बत 1142 अगस्त 22 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
सीमानाकामा 7.5 वर्षदेखि चीनको अवरोध, नाकाबन्दीले व्यापारी पलायन, मूल्य आकसियो।
देशभरबाट 1700 बढी मिटर ब्याजी विरुद्ध उजुरी, मध्य प्रदेशबाट मात्रै 900 भन्दा बढीको जारी।
वीर अस्पतालमा बिरामीमाथि लापरवाही, पित्त थैलीको अपरेसन गर्दा 3 दाँत गायब।
पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध छानबिन सुरु, प्रहरीलाई धम्की दिएका विषयमा अनुसन्धान गरिने।
र टी20 विश्वकप ट्रफी सगरमाथा आदर्श शिविर पुर्याइने।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने, विभिन्न रङहरूमा उपलब्ध, उत्कृष्ट क्वालिटी तथा वर्षौं टिक्ने, विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित ISO सर्टिफाइड केबी श्याम डोवाल ब्रान्डका आल्मुनियम प्यानलहरू हरेक गुणले सम्पन्न केबी श्याम डोवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल, ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ। केबी श्याम डुबाल ब्रान्ड, हाम्रो सामान हाम्रै स्वादमा।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको 7 वर्ष 4 महिना भएको छ। करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्। साना र मझौला व्यापारी पेसाबाट पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य आकाशिएको छ। भूकम्पपछि तातोपानी नाका त 4 वर्ष पूर्ण रूपमा ठप्प थियो। आयात कहिलेकाहीँ खोलिए पनि निर्यातमा कडाइ छ। अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ भने आयात नगन्ने छ। नियन्त्रित रूपमा केही समय अघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको एक साता बितेको छ। नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान 5 महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पुर्यायो। मितेरी पुलबाट करिब 500 मिटर पर चिनिया भूभाग पुगेर आफ्ना सामान ल्याउन समेत दिएन। त्यस्तै नेपालले 2072 असोजमा संविधान जारी गरेपछि भारतले दक्षिणी नाकाबाट हुने व्यापारमा अघोषित नाकाबन्दी लगाउँदा पनि चीनले नाकाबाट सामान आयात निर्यात सहज बनाएन। अप्ठ्यारोमा परेको नेपालले तातोपानी नाका सञ्चालन गर्न अनुरोध गर्दा पनि चीनले सुनेन। बाढी पहिरो र कोभिड बहानामा प्राय बन्द हुने नाका खोलेको बेला पनि कति कन्टेनर पठाउने भनेर चिनिया अधिकारीले तजबिज प्रयोग गर्दै आएका छन्। दिनमा 5-7 कन्टेनर पठाएपछि अचानक सिमानामा गेट लाग्छ। यसरी व्यावसायिक रूपमा खरिद गरेका सामानलाई सुरक्षित रूपमा गन्तव्यमा जान दिन सहयोग गर्नुपर्नेमा चीनको अव्यावसायिक व्यवहारले नेपाली व्यापारी मर्कामा छन्। व्यवसायीले करोडौं लगानीमा खरिद गरेको सामान बाटैमा अलपत्र रहेका बेला नाका पटक पटक बन्द गरिन्छ। अहिले पनि बन्द छ 7.5 वर्षदेखि नाकामा चीनको अवरोध। कान्तिपुरमा समाचार छ।
भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरङ्ग पैदा भएको छ। उत्पादित तयारी चियाको 90% निर्यात बजार रहेको भारतमा नेपाली चिया रोक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायी चिन्तित भएका छन्। नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चिया समेत सोही अनुरूपको भएको भन्दै त्यहाँको संसदको एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो। भारतीय बजारमा नेपाली चिया गुणस्तरहीन भन्ने हल्ला चलाएपछि नेपाली चिया व्यवसायीहरू हाल नेपालको चिया बिक्ने नबिक्ने अन्यलमा छन्। उद्योगी तथा व्यवसायीहरूले भारतले नेपाली चियालाई आरोप मात्र लगाएको भन्दै यसको विरोध गरेका छन्। भारतीय संसदको सो समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै आरोप लगाएको हो। नेपाली चिया व्यवसायीहरू भारतको झुटो आरोपले नेपाली चियाको बजार धरापमा पर्ने भन्दै चिन्तित समेत भएका छन्। नेपालमा उत्पादित चिया सस्तो र गुणस्तरहीन भएका कारण विश्वको एकमात्र उत्कृष्ट दार्जिलिङको चियालाई असर परेको संसदको समितिको प्रतिवेदनमा उल्लेख छ। नेपालको सस्तो र कम गुणस्तरको चियाका कारण भारतको राम्रो दार्जिलिङ चिया विश्व बजारमा अलोकप्रिय भएको भन्दै भारतीय पक्षले नेपाली चिया रोक्न प्रयास गरेको जनाइएको छ। नेपाली चिया रोक्ने भारतको प्रयास, नेपाली व्यवसाय चिन्तित, कारोबार दैनिकमा समाचार छ।
मिटर ब्याजमा ऋण लगाएर उठीवास लगाउने साहुकारहरू विरुद्ध हिजो साँझसम्म पीडितका 1768 उजुरी परेका छन्। मिटर ब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो। कार्यदलका संयोजक तथा गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्म कुमार भूषालले साहुकारहरू विरुद्ध देशभरबाट पीडितका उजुरी संकलन गरिएको बताउनुभयो। साहुकारबाट पीडित हुनेहरूको आवाज देशभरबाट आउन थालेपछि कार्यदल गठन गरिएको हो। पीडितलाई उजुरी दिन आह्वान गरिएको 5 भदौसम्मको अवधिमा पीडितका 1768 जारी परेको छ। ती जारी अध्ययनको काम सुरु भएको छ, उहाँले भन्नुभयो। पीडितहरूले नजिकको प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्। जाहे सबैभन्दा धेरै मधेश प्रदेशबाट 982 पीडितले जाहेरी दिएका छन्। महोत्तरी र बारामा अझै जाहेरी संकलन हुन बाँकी छ। दोस्रोमा बागमतीबाट धेरै पीडितको जाहेरी परेको छ। साहुकार विरुद्ध यो प्रदेशमा 356 पीडितले जाहेरी दिएका छन्। अझै दोलखा, नुवाकोट र रामेछापबाट जाहेरी संकलन हुन नसकेको कार्यदलले जनाएको छ। लुम्बिनीमा 216 पीडितले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय मार्फत जाहेरी दिएका छन्। अर्घाखाँची र पूर्वी रूकुममा जाहेरी संकलन हुन बाँकी छ। गण्डकीमा 55 र कर्णालीमा 22 पीडितले साहुकार विरुद्ध जाहेरी दिएका छन्। डोल्पाबाट कसैले पनि जाहेरी दिएका छैनन्। सुदूरपश्चिममा 45 पीडितले जाहेरी दिएको कार्यदलले जनाएको छ। यो प्रदेश अन्तर्गतका अछाम, बजाङ र डडेलधुराबाट पनि जाहेरी परेका छैनन्। मिटर ब्याजीहरू विरुद्ध 1768 उजुरी, नयाँ पत्रिका दैनिकमा समाचार छ।
नागरिकतामा अपमानजनक नाम उल्लेख गरिएका दैलेखको भगवती माई गाउँपालिका 3 मिहल टोलीका कविराम कामीले नयाँ नागरिकता पाउनु भएको छ। जिल्ला प्रशासन कार्यालयले नाम सचाएर उहाँलाई आइतबार नयाँ नागरिकता दिएको हो। 2046 जेठ 10 गाउँमा खटिएको टोलीले उहाँलाई नागरिकता दिएको थियो। नागरिकतामा उहाँको नाम तत्कालीन प्रधान पञ्चकको सिफारिसमा कुकुर कामी लेखिएको थियो। नाममै अपमान शीर्षकमा समाचार आएपछि गृह मन्त्रालय र संसदको ध्यानाकर्षण भएको थियो। लगत्तै गृहले जिल्ला प्रशासनलाई अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो। नागरिकतामा अपमानजनक नाम भएकै कारण उहाँका 5 छोराछोरी र बुहारीले नागरिकता बनाएका थिएनन्। छोराहरू पप्पु, शिवराज, बुहारीहरू निशा, सरिता र छोरीहरूले उमेर पुगे पनि नागरिकता बनाउन मानेका थिएनन्। 2 छोरा र 1 बुहारीको नागरिकता भने पुरानै नामबाट बनेको छ। 33 वर्षपछि नागरिकतामा वास्तविक नाम पाउँदा कविराम खुसी हुनुभएको छ। कविरामको नागरिकतामै कुकुर कामी नाम भएका अन्य प्रमाणपत्रहरू खारेज गरिने प्रमुख जिल्ला अधिकारी हरिप्याकुरेले बताउनु भएको छ। भगवती माई 5 कर्णबहादुर कामीले पनि 23 वर्षपछि नाम सच्याएर नागरिकता पाउनु भएको छ। 2035 जन्मिएर कर्णबहादुरको नाम प्रशासनमा कर्मचारीले बिगारिदिएका हुन्। प्रशासनका कर्मचारीले नाम के हो भनेर सोधे, मैले कर्णबहादुर भने तर नागरिकतामा ठगे लेखिदिएछन्। उहाँले भन्नुभयो, 2056 नागरिकता बनेपछि नामकै कारण धेरै अपमान खेप्नु पर्यो। स्कुलको प्रमाणपत्रमा कर्णबहादुर थियो, नागरिकतामा ठगे लेखियो। उहाँले भन्नुभयो, कक्षा 8 पढ्दै गरेकी 14 वर्षीय छोरी सुनितालाई साथीहरूले तिम्रा बाले कतिजनालाई ठगेका छन् भन्दै जिस्काउँथे। नामले नै अपमान भोगेको व्यक्तिको मुचुल्का र सिफारिस पठाउन जिल्लाका 11 पालिकामा पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन्। कविराम र कर्णबहादुरले पाए आफ्नै नामको नागरिकता शीर्षकमा कान्तिपुरमा समाचार छ।
वीर अस्पतालमा पित्त थैलीको अपरेशन गरिएकी एक बिरामीको 3 दाँत नै गायब भएका छन्। नुवाकोटकी 50 राधिका ओझाको पित्त थैलीको अपरेशनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका 3 दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर निकालेका हुन्। मंगलबारको उक्त घटनाबारे पीडित ओझाले भन्नुभयो, अपरेशन सकिएपछि बाहिर निकाले, केही बेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो, हातले छाम्दा त अगाडिका दाँत नै थिएनन्। ओझालाई वार्डमा सारेपछि परिवारका सदस्यले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत भाँचिएको देखेका थिए। यसबारे उनीहरूले तत्काल चिकित्सकलाई प्रश्न गरेका थिए। अस्पताल र चिकित्सकले अपरेसनका क्रममा इन्टुबेसनका लागि भेन्टिलेटरमा राखेर उपचार गर्दा जटिलता निम्तिएर यस्तो दुर्घटना भएको जवाफ दिएका छन्। अस्पताल र चिकित्सकले कुनै लापरवाही गरेको छैन, पित्तथैलीको अपरेसन गर्नुपर्नेमा लापरवाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन्। तर यो सत्य होइन, बिरामीको पित्तथैलीको अपरेशन सफलतापूर्वक भइसकेको छ। वीरका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतको दावी छ, अपरेशन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो। इन्टुबेसन अर्थात् घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रियाका क्रममा दुर्घटना भएको हो। बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङ्गोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो। अपरेसनका क्रममा यस्ता घटना भइरहन्छन्, तर उपचारका क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे चिकित्सकले कुनै पूर्व जानकारी नै नगराएको पीडितको गुनासो छ। पित्त थैलीको अपरेसन गर्दा तीनवटा दाँत गायब, नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ, तपाईँ हाम्रो खुशीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोरा छोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बेहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 14 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
गुणस्तरीय प्लम्बिङको परपर्दा नाम
मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको
साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। आफू खुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफू खुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरे बापत ठूलो रकम बेरुजु देखिएको थियो। बेरुजु देखिए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता दिएको पाइएको छ। स्थानीय तहका पदाधिकारीले कानून विपरीत नियुक्त गरेका स्वकीय सचिव र सल्लाहकारले बुझेको 10,29,00,000 रुपियाँ महालेखाले बेरुजु देखाएको छ। स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनमा पदाधिकारीका लागि स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने व्यवस्था छैन। तर पनि कतिपय स्थानीय तहका प्रमुख र अध्यक्षले आफू खुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरी राज्य कोषबाट सेवा सुविधा प्रदान गर्दै आएका छन्। महालेखा परीक्षकको आर्थिक वर्ष 2077-78 प्रतिवेदनमा 232 स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरिएको मा प्रश्न उठाइएको छ। ती पालिकाले स्वकीय सचिव र सल्लाहकारलाई गरी 10,29,23,000 रुपियाँ पारिश्रमिक भुक्तानी दिएको देखिएको थियो। स्थानीय तहमा आफू खुसी स्वकीय सचिव शीर्षकमा आजको गोर्खापत्रमा समाचार छ।
राजनीतिमा घुमाई फिराई कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टीको ह्विपको चिन्ता नगरी आफ्नो अन्तरात्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा? तर प्रदीप दाईमा मैले सत्ताको लोभ देखिन, सत्ताबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्थ्यो। पत्रकार किशोर नेपालले नेपाली काङ्ग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीका बारेमा गरेको टिप्पणी हो यो। राजनीतिलाई पद पैसा शक्ति र सत्ताका लागि प्रयोग गर्दा आम जनतामा यसप्रति वितृष्णा पैदा भइरहेका बेला नेतागिरी अपवादका पात्र हुनुहुन्थ्यो। मन्त्री र प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि त्यसलाई व्यवस्था गर्ने गिरी समकालीन राजनीतिका दुर्लभ पात्र हुनुहुन्थ्यो। नेपाली राजनीतिमा निष्ठाको खडेरी लागेका बेला निष्ठा र विचारका धरोहर नेता गिरीको भौतिक शरीर सधैँका लागि लिन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति 9 बजे भौतिक शरीर त्यागेका गिरीको हिजो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। गिरीको पार्थिव शरीरमा छोरा सन्तोषले दागबत्ती दिएका थिए। मनमौजी नेताको ब्रह्मलीन शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
मंगलबार दिउँसो 6 वर्षीय छोरीलाई ज्वरोले सताएपछि नक्सालका रवि महर्जन वीर अस्पताल पुगे। मेडिकलबाट ल्याएको औषधिले ज्वरो नघटेपछि उनी वीर अस्पतालको इमर्जेन्सी पुगेका थिए। अस्पताल परिसरमा सवारी राख्ने ठाउँ नभएपछि बाटोको छेउमा मोटरसाइकल राखेर उनी अस्पताल छिरे। 2 घण्टापछि बाहिर आउँदा उनले सवारी भेटेनन्। अनधिकृत पार्किङ भन्दै काठमाडौँ महानगरले आफ्नो मोटरसाइकल उठाएको थाहा पाएपछि उनमा अर्को चिन्ता थपियो। अत्याधुनिक सेवाको लागि निर्माण गरिएका पर्याप्त भवन भएको देशकै ठूलो वीर अस्पतालमा पार्किङको सुविधा नहुँदा सेवाग्राहीले दैनिक शास्ति खेप्दै आएका छन्। पुराना भवनमा स्थान अभाव र अन्डरग्राउन्ड पार्किङको व्यवस्था नहुँदा वर्षौंदेखि मुख्य समस्याको रूपमा रहेको पार्किङ सर्जिकल भवन सञ्चालनमा आएपछि पनि जहाँको त्यही छ। सर्जिकल भवनको अन्डरग्राउन्डको पार्किङ सवारी सर्वसाधारणको लागि खुल्ला नगरिँदा पार्किङकै लागि सेवाग्राहीले दैनिक हैरानी खेप्दै आएका छन्। झन्डै दैनिक 600-700 बिरामी ओपिडीमा पुग्ने शुक्रराज ट्रपिकल अस्पतालमा पर्याप्त पार्किङ उपलब्ध छैन। पर्याप्त भवनकै अभाव रहेको शुक्रराज ट्रपिकल अस्पतालमा पार्किङ समेत नहुँदा अस्पतालका कर्मचारीले नजिकै रहेको स्वास्थ्य सेवा विभागमा पार्किङ गर्दै आएका छन्। सर्वसाधारण अस्पताल अगाडिको एकतर्फी बाटोमा सवारी आवागमन नै अवरुद्ध हुने गरी पार्किङ गर्न बाध्य छन्। ओपिडी पछाडिको सानो ठाउँलाई सर्वसाधारणको लागि खुल्ला गरिए पनि केही मोटरसाइकल राख्दा भरिने भएकाले सर्वसाधारणले बाटोमै पार्किङ गर्ने गरेका हुन्। दैनिक कम्तीमा 1200-1500 बिरामी पुग्ने पाटन अस्पतालले सशुल्क पार्किङ सञ्चालन गर्दै आएको छ। पाटन अस्पताल भवनको अन्डरग्राउन्ड पार्किङमा अस्पतालले शुल्क लिँदै आएको हो। अस्पतालले प्रति घण्टा 2 पाङ्ग्रेलाई 20 रुपियाँ र गाडीलाई 30 रुपियाँसम्म शुल्क लिँदै आएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा बेसमेन्टमा पार्किङ उपलब्ध भए पनि दिउँसो सर्वसाधारणको लागि बन्द गरिन्छ। कर्मचारीको लागि पार्किङ नपुग्ने भन्दै बिहान 10 नबज्दै पार्किङ बन्द गरिन्छ। इमर्जेन्सी बिरामी ओह्राल्न मात्रै सवारीले अस्पताल प्रवेश गर्न पाउँछन्। अस्पताल वरपर सुरक्षित पार्किङ नहुँदा सेवाग्राहीहरू दैनिक हैरानी खेप्न बाध्य छन्। अस्पतालभित्र पर्याप्त ठाउँ उपलब्ध भए पनि सिभिल अस्पतालले हाल सेवाग्राहीलाई पार्किङ गर्न दिएको छैन। ठूला सरकारी अस्पतालमा छैन पर्याप्त पार्किङ, नयाँ पत्रिकामा समाचार छ।
माओवादी त्यागेसँगै राष्ट्रिय सभा सदस्यबाट हटाइएका रामबहादुर थापा 2078 जेठ 6 भएको राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बन्नै चाहनु भएको थिएन। तर एमाले गठबन्धनका साझा उम्मेद्वार खिमलाल देवकोटासँग चुनावी मैदानमा थापालाई नै उतार्ने निर्णय गर्यो। निकट नेताहरूका अनुसार उहाँ बाध्य भएर निर्वाचनमा होमिनु भएको थियो। अङ्कगणितले तत्कालीन गृहमन्त्री थापा राष्ट्रिय सभा निर्वाचन जित्ने अवस्थामा हुनुहुन्थिएन। तर बहालवाला गृहमन्त्री र माओवादी छाडेर साँच्चीकै एमाले बनेको पुष्टि गर्न उहाँले निर्वाचन लड्दिन भन्न सक्ने ठाउँ थिएन। गृहमन्त्रीको हैसियतमा निर्वाचन लडेका थापालाई कलम चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेद्वार देवकोटाले सजिलै पराजित गरे। देवकोटाले प्रदेशसभातर्फ 58 मत प्राप्त गर्दा थापाले 45 मतमा चित्त बुझाउनु भयो। देवकोटालाई काङ्ग्रेस, माओवादी, जसपा र एमालेको तत्कालीन माधव झलनाथ समूहको समर्थन थियो। एमाले उपाध्यक्ष थापाका अगाडि अहिले राष्ट्रिय सभा निर्वाचनमा जस्तै बाध्यता आउँदैछ। मङ्सिर 4 प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन हुँदैछ। 5 दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ। एमाले थापालाई चितवनबाट चुनावी मैदानमा उतार्ने सम्भावना छ। अनुकूल भए बादलजीलाई चुनाव लडाउने तयारी छ, एमालेका एक पदाधिकारी भन्छन्। निकट नेताहरूका अनुसार थापा चुनाव लड्न इच्छुक हुनुहुन्न, तर पार्टी निर्णय अवज्ञा गर्ने ठाउँमा पनि हुनुहुन्न। अर्थात् उहाँलाई चुनाव लड्नभन्दा मैदान छाड्न कठिन छ। एमालेका कतिपय नेताहरूले चुनावमा थापालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिडाउन सुझाव समेत दिएका छन्। त्यसकारण एमाले टिकट दिए थापा र प्रचण्डबीच चुनावी प्रतिस्पर्धाको सम्भावना पनि छ। बादलको बाध्यता, चुनाव लड्नभन्दा मैदान छाड्न कठिन। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
अब सबैको मुहारमा खुशी छाउने भयो
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस होम फाइबर नेट आयो डिस होम फाइबर नेट आयो
हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिस होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिस होम डिलर दाई अथवा 98015 44 00 00 सम्पर्क गर्नुहोस्। डिस होम फाइबर नेट जोड्दै सारा देशलाई। छिटो बनेकै वर्ल्ड लिंक
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। लोकतान्त्रिक समाजवादी पार्टी लोकसभाका नेताहरूले आफूहरूलाई पाँच दलीय चुनावी गठबन्धनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवाको जवाफ पर्खेर बसेको बताएका छन्। बिहिबार लोकसभाका अध्यक्ष महन्त ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रष्ट जवाफ दिन आग्रह गर्नुभएको थियो। हामीलाई पाँच दलीय गठबन्धनमा ल्याउने कि नल्याउने भन्ने विषयमा स्पष्ट जवाफ दिन प्रधानमन्त्रीलाई भनेका छौँ। लोकसभाका शीर्ष नेता राजेन्द्र महतोले भन्नुभयो, अहिले हामी प्रधानमन्त्रीको जवाफ पर्खिरहेका छौँ। जवाफका लागि प्रधानमन्त्रीलाई भेट्ने प्रयास भइरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले जवाफ दिएपछि गठबन्धनको विषयमा अन्य दलहरूसँग कुराकानी हुने महतोको भनाइ छ। अहिले हामी प्रधानमन्त्रीको जवाफ पर्खेर बसेका छौँ। प्रधानमन्त्रीको जवाफ सकारात्मक आएन भने गठबन्धनका विषयमा अन्य दलहरूसँग कुराकानी गर्नेछौँ, महतोले भन्नुभयो। चुनावी गठबन्धनको विषयमा एमालेसँग कुराकानी नभएको महतोको भनाइ छ। यही भदौ दुईमा भएको भेटमा देउवालले लोकसभाका नेताहरूलाई पाँच दलीय गठबन्धनमा सहभागी हुन र सरकारमा समेत सहभागी हुन प्रस्ताव गर्नुभएको थियो। देउबाको सुप्रस्तावपछि लोकसभाका नेताहरू उत्साहित भएका छन्। गठबन्धनबारे प्रधानमन्त्रीको जवाफ पर्खँदै लोकसभा नागरिक दैनिकमा समाचार छ।
आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन मिति नजिकै गर्दा प्रमुख राजनीतिक दल घोषणा पत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन्। चार मङ्सिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणा पत्र बनाउने गृह कार्य थालेका हुन्। उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणा पत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल जोसफ लोकतान्त्रिक समाजवादी पार्टी, लोकसभा सहित साना दल समेत घोषणा पत्र मस्यौदाको आन्तरिक तयारीमा रहेका छन्। यी राजनीतिक दलले विगतमा निर्वाचनमा घोषणा पत्र मार्फत जनताका माझमा गरेका प्रतिबद्धता पूरा नगरेका कारण आलोचना हुँदै गर्दा पुरानै योजना तथा पूरा गर्न नसकिने योजनाका साथ सुन्दर, मिठो एवं गहकिलो नारासहितको घोषणा पत्रको मस्यौदा गरिरहेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचन, मतदाता रिझाउन घोषणा पत्रको तयारी गर्दै दलहरू
चाडपर्व नजिकै गए पनि सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अघि बढ्न सकेको छैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि दुई महिना अघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो। वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृति नदिँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिनुभयो। भन्सार छुटमा चिनी आयात गर्नका लागि सहमति दिन अर्थ मन्त्रालयमा दुई महिना अघि प्रस्ताव पेश गरेको भन्दै उहाँले भन्नुभयो, यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुन सक्ने देखिएको छ। चिनी खरिदमा अन्यल, दशैं तिहारमा चिनीको अभाव हुने चिन्ता गोर्खापत्रमा समाचार छ।
काठमाडौँ महानगरपालिका सात स्थित धोबी खोला किनारमा काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत सञ्चालित इकोसिस्टम बेस्ड एडप्सन परियोजनाले 4 लाख रुपियाँ खर्च गरेर 120 बिरुवा रोप्यो। आयातित टोकोमा प्रजातिका 120 बिरुवा साँगुरो फुटपाथमा रोपिएपछि स्थानीयले विरोध गरेका छन्। वर्षभरि हरियो हुने र 8 महिनासम्म फुल्ने भएकोले टोकोमा प्रजातिको बिरुवा रोपिएको परियोजनाका म्यानेजर भागवत खोकालीले बताए। परियोजना सञ्चालनको लागि राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनडिपी एलडिसी र ग्लोबल इन्भाइरोमेन्ट फेलिसिटी जिइएफले 62 लाख डलर अर्थात् करिब 70 करोड रुपियाँ दिएका छन्। परियोजनाको हरियाली कार्यक्रम अन्तर्गत बिरुवा रोप्न 4 लाख रुपियाँ खर्च भएको खोकालीको भनाइ छ। साँगु र फुटपाथमा वृक्षारोपण 120 बिरुवा रोप्न 4 लाख। आजको कान्तिपुरमा समाचार छ।
2078 असार 29 पदभार ग्रहण गरेका प्रधानमन्त्री शेरबहादुर देउवा साउन 1 बुढानीलकण्ठ स्थित घरबाट सरकारी निवास बालुवाटार सर्नुभयो। सरेकै दिन उहाँले बालुवाटारमै काङ्ग्रेसको पदाधिकारी बैठक राख्नुभयो। त्यही दिन बृहत नागरिक आन्दोलनले विज्ञप्ति जारी गरी सरकारी निवासमा पार्टी बैठक राखिएकामा आपत्ति जनायो। आन्दोलनले बालुवाटारलाई पार्टी बैठक स्थल मात्र होइन, पार्टी नेता कार्यकर्ताको आश्रय विश्राम र भेटघाट स्थल समेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न ध्यानाकर्षण गरायो। त्यसपछि बालुवाटारमा पार्टीका बैठक नराख्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले गर्नुभएको थियो, तर त्यसपछि पनि लगातार काङ्ग्रेस र सत्ता गठबन्धनका बैठक बालुवाटारमै भइरहेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालीन सत्तारूढ नेकपाका बैठकहरू प्रधानमन्त्री निवासभित्रै हुन थालेपछि नागरिक तहबाटै विरोध भएको थियो। ओलीले बालुवाटारलाई पार्टी कार्यालय मात्रै होइन पार्टी प्यालेसका रूपमा प्रयोग गरेको भन्दै तत्कालीन प्रतिपक्षी काङ्ग्रेसका नेताहरूले नै आलोचना गरेका थिए। प्रधानमन्त्री निवास कि पार्टी कार्यालय, कान्तिपुरमा समाचार छ।
सशस्त्र द्वन्द्वका पीडितको विपक्षमा अर्थात् पीडित मैत्री कानून बनाउन लागेको भन्दै 3 दर्जन मानवाधिकारवादी संस्थाले त्यसलाई सच्याउनु पर्ने भन्दै सुझावसहित संघीय सांसदहरूको ध्यानाकर्षण गराएका छन्। सरकारले गत असार 31 प्रतिनिधि सभामा दर्ता गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयक फास्ट ट्र्याकबाट अगाडि बढाउने तर्खर गरिरहेको बेला ती संस्थाहरूले प्रतिनिधि सभा र राष्ट्र सभाका सांसदहरूको ध्यानाकर्षण गराएका हुन्। विधेयकमा नेपालको संविधान, सर्वोच्च अदालतका नजिरहरू एवं नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय मानवाधिकार सन्धिहरू, मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्डहरू पालना नगरी थुप्रै त्रुटि रहेको भन्दै मानवाधिकार सम्बन्धी 32 संस्थाले तिनलाई सच्याउन माग गरेका हुन्। नागरिक दैनिकमा समाचार छ।
र सरकारसँग 3 बुँदे सहमतिपछि निहारिका राजपूत भनिने सौनाली कुमारी सिंहले अनसन तोडेकी छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद कोइरालाको उपस्थितिमा आइतबार हिजो काठमाडौँका प्रमुख जिल्लाधिकारी गोविन्द प्रसाद रिजालसँग सहमति गरेपछि उनले अनसन तोडेकी हुन्। महोत्तरी जलेश्वरकी राजपूत 17 दिनदेखि अनसनरत थिइन्। राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनी त्रिवेश शिक्षण अस्पताल महाराजगंजमा उपचारकै क्रममा अनसन बसेकी थिइन्। सहमति पत्रमा राजपूतको माग बमोजिम उच्च अदालत जनकपुरमा आरोपितको डिएनए परीक्षण गर्न जायरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने, परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकाले राजपूतले अनसन अन्त्य गर्ने उल्लेख छ। तोडियो निहारिकाको अनसन पत्र पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान प्रहरीले पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। शनिबार खानले गरेको एक भाषणमा न्यायालय र प्रहरीमाथि गम्भीर आरोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको हो। प्रहरीले अनुसन्धान सुरु गरेपछि खानको घर बाहिर ठूलो संख्यामा समर्थकहरू जम्मा भएको र देशभर तनावको अवस्था सिर्जना भएको बीबीसीले जनाएको छ। गत अप्रेलमा सत्ताबाट बाहिरिएपछि खानले सरकार, सेना तथा अन्य सुरक्षा निकायका विषयमा गम्भीर अभिव्यक्ति दिँदै आउनुभएको छ। खानले हिरासतमा प्रहरीले आफ्ना निकटस्थलाई यातना दिएको आरोप लगाउनु भएको थियो। खानले यातना दिएको भनिएका व्यक्ति देशद्रोहको मुद्दामा हिरासतमा छन्। शनिबार भएको सार्वजनिक कार्यक्रममा खानले इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशले ती व्यक्तिमाथि दुर्व्यवहार गरेको जिकिर गर्नुभएको थियो।
अब खेल समाचार। आगामी 16 अक्टोबरदेखि 13 नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने T20 विश्वकपको ट्रफी टुर अहिले जारी छ। यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा पुर्याउने जनाइएको छ। मुख्य रूपमा यो पटक ट्रफीलाई सगरमाथाको आधार शिविरमा पुर्याइने जनाइएको छ। 30 अगस्त अर्थात 14 भदौमा विश्वकपको ट्रफी नेपाल आइपुग्नेछ। नेपालमा दुई दिन राखिने ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुर्याइने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार 15 भदौमा ट्रफीलाई आधार शिविर पुर्याइनेछ। उनले ट्रफीलाई विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रका रूपमा रहेको भक्तपुर दरबार स्क्वायर तथा जनकपुर धाममा समेत प्रदर्शनीका लागि लगिने तयारी गरेको जानकारी दिएका छन्। नेपालबाट ट्रफी सिङ्गापुर लगिने तालिका छ। 8 जुलाईदेखि शुरू भएको ट्रफी टुर 16 अक्टोबरमा अन्त्य हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सीमा नाकामा 7.5 वर्षदेखि चीनको अवरोध, नाकाबन्दी र व्यापारी पलायन, मूल्य आकाशियो।
देशभरबाट 1700 बढी मिटर ब्याजी विरुद्ध उजुरी, मधेस प्रदेशबाट मात्रै 900 भन्दा बढीको जाहेरी।
वीर अस्पतालमा बिरामीमाथि लापरवाही, पित्त थैलीको अपरेसन गर्दा 3 दाँत गायब।
पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध छानबिन सुरु, प्रहरीलाई धम्की दिएका विषयमा अनुसन्धान गरिने।
र T20 विश्वकप ट्रफी सगरमाथा आधार शिविर पुर्याइने।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।